यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा लिपुलेख सीमा विवादका विषयमा कुरा उठाइने संचार मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। नेपालमा संचालित सामाजिक सञ्जाल 7 दिनभित्र सूचीकरण हुनुपर्ने मन्त्री परिषदको निर्णय। निजामती विधेयकमा सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा कायम राख्ने विधायन व्यवस्थापन समितिमा सहमति। आज ऋषि पञ्चमी पर्व, महिलाहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै आजैदेखि गौरा पर्व शुरू हुँदै। र अमेरिकाले भारतीय उत्पादनमा 50% कर लगाउने घोषणा कार्यान्वयनमा लैजाँदै।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्ध मार्फत जापानी आक्रमण विरूद्धको प्रतिरोध युद्धमा विजयको 80औं वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ 14 गते चीनतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुहुनेछ। वहाँले सेप्टेम्बर 1 तियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ। यसै गरी प्रधानमन्त्री ओलीले सेप्टेम्बर 2 बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर 3 बेइजिङमा आयोजना हुने जापानी आक्रमण युद्धको प्रतिरोध युद्धमा विजयको 80औं वार्षिकोत्सवको स्मृति कार्यक्रममा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री ओलीसँग वहाँका धर्मपत्नी श्रीमती राधिका साक्य, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्ण बहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतेउडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्च स्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली भदौ 18 स्वदेश फर्किनुहुनेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुने द्विपक्षीय भेटवार्तामा नेपालको लिपुलेख लिम्पियाधुरा सीमा समस्या बारेमा कुरा हुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले भदौ 14 हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेख लिम्पियाधुरा सीमा समस्याका बारेमा समेत कुराकानी हुने बताउनुभयो। संचार मन्त्री गुरूङले भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै भेट गर्ने कार्यक्रमको तयारी भइरहेको र भेटमा नेपालको लिपुलेख नाका प्रयोग गर्ने बारे चीन र भारतबीच भएको सहमतिमा विरोध जनाउँदै आफ्ना कुरा राख्ने तयारी भइरहेको बताउनुभयो।
अब चाहिँ प्रश्न चाहिँ हामी खालि नरेन्द्र मोदीसँग मात्रै होइन, सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो चाहिँ प्रश्न छ। किन भन्दाखेरि चीन र नेपालको बीचमा चाहिँ भएका बोर्डर इस्युहरूमा चाहिँ हाम्रो जे खालको सहमति छ त्यो चाहिँ रिपुलेट छ। हाम्रो भनेको उनीहरूलाई थाहा छ नि त, हाम्रो भनेको पनि थाहा पाउने, हामीले यस्तो चाहिँ कुरा पनि गर्दैन भन्ने। तर त्यहाँ फेरि इन्डियासँग मिल्दाखेरि त्यो चाहिँ उनीहरूको दुई देश बिचको चाहिँ व्यापार गर्ने बाटो हुन्छ भन्ने कुराले पक्कै पनि चीनको पनि स्पष्ट चाहिँ कुरा देखिएन। यसबारेमा त द्विपक्षीय भेटघाटको चाहिँ विषयमा पक्कै पनि अरू प्रब्लम हुन्छ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छोटो साइड लाइन चाहिँ भेटघाट गर्ने चाहिँ योजना चाहिँ हाम्रो छ, त्यसमा पनि यो कुरा पक्कै चाहिँ हामी उठाउँछौँ।
यसैबीच यही भदौ 9 गते बसेको मन्त्री परिषद बैठकले सामाजिक सञ्जाल संचालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन 7 दिनको समय सीमा तोकी सूचीकरणका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। तोकिएको समय सीमाभित्र संचार मन्त्रालयमा सूचीकरण वा दर्ताका लागि नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय बनाउने र सूचीकरण हुन आएपछि मात्रै त्यस्ता सामाजिक सञ्जालहरू पुनः सक्रिय गराउने निर्णय मन्त्री परिषद बैठकले गरेको संचार मन्त्री गुरूङले जानकारी गराउनुभयो।
नेपालमा परिचालित हुने स्वदेशी विदेशी सबै खालको सामाजिक सञ्जाल प्लेटफर्महरू चाहिँ संचार सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुने दर्ता सँगसँगै उनीहरूले पोइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने ताकि हामीले चाहिँ कन्टेनरहरू कमसेकम मोडरेट गर्न सकियोस्, फिल्टरिङ गर्न सकियोस्, त्यसलाई परीक्षण गर्न सकियोस्। राष्ट्रियता विरोधी या सामाजिक सद्भाव विरोधी या हाम्रो चाहिँ राष्ट्रको विखण्डनको पक्षमा आएका विषयहरू हामीले त्यसैमा चाहिँ नियमन गर्ने भनेर भनेका थियौँ होइन। हामीले फेरि लास्ट एउटा चाहिँ 7 दिनको उहाँलाई समय दिएका छौँ।
यस्तै मन्त्री परिषद बैठकले नेपाल सरकारबाट घोषणा भएका विभिन्न 20 औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र लगायतलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमा सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा राख्ने सहमति गरेको छ। बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलको क्रममा हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा प्रस्ताव गरे अनुसारको सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा राख्ने सहमति भएको हो। प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनमा सहसचिवमा खुल्ला प्रतिस्पर्धा हुने व्यवस्था हटाएर 15% अन्तर्तह र 85% बढ़ुवाबाट सहसचिवमा पदपूर्ति गर्ने व्यवस्था गरेको थियो। तर सहसचिवमा प्रतिस्पर्धा गर्नका लागि कति वर्ष अनुभव भएको हुने भन्ने विषय भने बैठकमा टुंगो लागेको छैन। समितिले करारमा रहेका कर्मचारीको व्यवस्थापन र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने विषयमा अध्ययन गरी समितिमा प्रतिवेदन ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाले नायब सुब्बामा पनि खुल्ला प्रतिस्पर्धा बन्द गर्ने गरी विधेयक पारित गरेको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका धेरैजसो सदस्य र संशोधनकर्ता सांसदले नायब सुब्बामा पनि खुल्ला प्रतिस्पर्धा राख्नुपर्ने पक्षमा जोड़ दिँदै आउनु भएको छ। समितिले प्रतिनिधि सभाले पास गरेको विधेयकको प्रतिवेदनमा रहेका मिल्न सक्ने विषयमा सहमति गर्ने र मिल्न बाँकी विषयमा पुनः छलफल गर्ने गरी अगाडि बढ़िरहेको छ। वीरगंजमा समुदाय स्तरमा फैलिएको झाडापाखाला र हैजाको प्रकोप नियन्त्रणमा लिन अभियान तीव्र बनाइएको छ। जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार हिजो साँझसम्म 257 जना झाडापाखाला तथा हैजाबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्। गत शुक्रबारदेखि हिजो साँझसम्म 528 बिरामी अस्पताल भर्ना भएका मध्ये 271 जना अझै उपचाररत रहेका छन्। तीमध्ये 132 जनालाई हैजाको संक्रमण देखिएको छ। हैजाको संक्रमण देखिएका 56 जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने 76 जना हैजा संक्रमितको अझै अस्पतालहरूमा उपचार भइरहेको छ। वीरगंजको नारायणी अस्पताल सहित 14 अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये 39 जनाको अवस्था गम्भीर रहेको छ, जसमध्ये 35 जनाको आईसीयूमा र 4 जनाको एसडीयू कक्षमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले हिजो साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताउनु भएको छ। हिजो प्रधान न्यायाधीश रावत सहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, डाक्टर नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ। प्रधान न्यायाधीशले आफूले संवैधानिक अधिकार प्रयोग गरेर संवैधानिक इजलास गठन गरेको बताउनु भएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोटमा एक वर्षको कार्य योजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उहाँको भनाई थियो। बीचमा केही समय रोकिएको संवैधानिक इजलास हिजोदेखि संचालनमा आएको छ। संवैधानिक इजलासमा 228 मुद्दा विचाराधीन रहेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उहाँले बताउनुभयो। आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। यो उडान भएमा अस्ट्रेलिया आवत जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ। यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। यसैबीच भूटानको निजी वायु सेवा कम्पनी भूटान एयरलाइन्स टासीले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेशनल एयरपोर्टका लागि दुई तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताउनुभयो। उहाँका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर 28 र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ़दो क्रममा रहेको दावी गर्नुभएको छ। कर्णाली प्रदेशको हिजो भएको पूर्ण बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीभित्र द्वन्द सिर्जना हुन नदिने, गुटबन्दी अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प स्थायी समितिले गरिसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ। यस्तै झापा जिल्ला स्थित शनिसरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा अधिक वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ। सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ़न सक्ने चेतावनी समेत दिइएको छ। महाशाखाले हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ। कोशी मधेश र बागमती प्रदेश लगायत देशको पहाड़ी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको जनाएको छ। मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदलिरहेको बताउनुभयो। कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कालीकोटको काले खोलामा आएको लेदो सहितको पहिरोले भाँसिएको सड़क पुनः निर्माण गरेपछि हिजो साँझदेखि एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरीले बताउनुभयो। सल्यानमा मिचाहा प्रजातिका वनस्पतिको विस्थापन र व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको छ। मिचाहा प्रजातिका वनस्पतिले रैथाने प्रजातिलाई विस्थापित गर्नुका साथै माटोको उर्वरता घटाउने र जैविक विविधतामा समेत असर गर्न थालेपछि सल्यानमा यसको विस्थापन र व्यवस्थापन अभियान सञ्चालन गरिएको हो। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
विगतमा खेतीपाती हुँदै आइरहेका खेतबारी आजभोलि विभिन्न प्रजातिका मिचाहा वनस्पतिले ढपक्कै ढाकेका छन्। अघिसम्म अन्न बाली हुने खेतबारी र घाँस दाउरा गर्ने जंगल अहिले मिचाहा प्रजातिले ढाकेको र गाई वस्तुलाई समेत घाँस पाउन गाह्रो भएको कपुरकोट गाउँपालिका तीन मूल पानीकी निम कुमारी व्रतकी बताउनुहुन्छ।
तीन चार वर्ष अघिबाट सुरु भइरहेको यसले हाम्रो तरकारी बालीमा पनि हामी नोक्सान गरेको छ।
मिचाहा प्रजातिका वनस्पतिहरू तीव्र गतिमा फैलिँदै जान्छन्, जसले रैथाने प्रजातिलाई विस्थापित मात्र गरेका छैनन्, जैविक विविधतामा समेत असर गरिरहेका छन्। पारिस्थितिक प्रणालीलाई यथास्थानमा राख्ने प्रयास स्वरूप यस आर्थिक वर्षदेखि कपुरकोट गाउँपालिकालाई हरित वर्ष घोषणा गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले यी प्रजाति नियन्त्रण नगरे जैविक विविधतामा संकट पर्ने देखिन्छ, जसले दिगो कृषि र पशुपालन दुवैमा नकारात्मक असर पर्दछ। यसै समस्यालाई दृष्टिगत गर्दै सल्यानमा वनस्पति अनुसन्धान केन्द्र, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय सल्यानको समन्वयमा मिचाहा प्रजाति व्यवस्थापन अभियान शुरू भएको छ। अभियानमा स्थानीय बासिन्दा युवादेखि वन उपभोक्तासम्म सक्रिय सहभागिता रहेको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले बताउनुभयो।
गाई वस्तुका लागि पनि हानिकारक, मान्छेका लागि पनि, श्वास प्रश्वासजन्य रोगहरूका लागि कारण बन्न सक्ने, यो चाहिँ पाठ्य नियमलाई हटाउने मेन टार्गेटलाई गर्न स्थापना गरेका छौँ।
मिचाह प्रजातिको फैलावट सजिलोसँग रोक्न सकिने काम होइन, तर सल्यानवासीको सामूहिक प्रयासले मात्र खेती योग्य जमिन जोगाउन, रैथाने प्रजाति संरक्षण गर्न र जैविक विविधता सुरक्षित गर्न सकिन्छ भन्ने विश्वास अभियानकर्ताको रहेको छ। दीपक शर्मा, रेडियो नेपाल, सल्यान।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ। कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि शुरू हुँदैछ। यो पर्व 4 दिनसम्म सञ्चालन हुने गरेको छ। विशेष गरेर सुदूरका पहाड़ी समुदायमा भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति गरेको विश्वास गरिन्छ। यही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो। यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउमा पनि यो पर्व धूमधामका साथ मनाउने गरिन्छ। सुदूरपश्चिमका ईटा व्यवसायीहरू उद्योग सञ्चालनको लागत बढ़दो क्रममा रहेको तर बजारमा ईटाको मूल्य घट्दा निराश भएको बताउँछन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका उद्योगीका लागि ईटा उत्पादन सजिलो छैन। सीमावर्ती क्षेत्रको जमिन बैंकमा धितो राखेर ऋण नपाइने, श्रमिक व्यवस्थापनमा कठिनाई, वर्षातले हुने प्राकृतिक क्षति, उच्च कर र चन्दा आतंकले उत्पादन लागत बढ़ाएको व्यवसायीहरूको गुनासो छ। महाकाली ईटा व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर तामाङ:
खुला आकाश मुनि हामीले व्यापार गर्नुपर्ने, पानीले कति नोक्सान गर्छ, हाम्रो यहाँ काम गर्न पाउँदैन, इन्डियामा गएर पेश गरिनु पर्ने, ईटा तयार हुन्छ 10-11 साथीहरूले 9-8-7 हामी व्यापारी यति मात्र छन्।
उद्योगीहरूका अनुसार ईटा उत्पादनमा समस्या बढ्दै गए देशभरको पूर्वाधार निर्माणमा प्रत्यक्ष असर पर्न सक्छ। समस्या समाधानका लागि व्यवसायीहरूले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। पछिल्लो समयमा उद्योग सञ्चालनमा देखिएका अवरोधहरूले युवाहरूलाई निराश बनाएको छ, जसको परिणाम स्वरूप युवा पुस्ता विदेश पलायन भइरहेको उद्योगीहरूको ठहर छ। नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुढाल:
युवाहरूलाई देशमै स्वरोजगारको लागि ईटा उद्योग सम्बन्धी ईटा बनाउने, पकाउने, पोल्ने र भराई गर्ने कामको लागि प्रशिक्षणको तालिम दिनु पर्यो भनेर कतिचोटि अनुरोध गर्यो।
सरकारले माघ महिनादेखि मात्र ईटा उद्योगमा आगो बाल्न पाउने व्यवस्था गर्दै देशैभर परिपत्र गरिसकेको छ। यसैबीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले कानून अनुसार काम गर्नुपर्ने शर्त सहित नगर स्तरबाट सहजीकरण गर्न सकिने समस्याहरू समाधानका लागि तयार रहेको बताउनुभयो।
कुराहरू सहयोग गर्न चाहँदा चाहँदै पनि सहयोग गर्न नसकिने परिस्थितिहरू पनि आएका छन्। ईटा उद्योग सञ्चालन होस् भन्ने उद्देश्यले हामीले धेरै जसो ईटा नै प्रयोग गर्नुपर्छ भनेर म लागिरहेको छु।
महासंघको ठहर छ कि यदि राज्यले ध्यान नदिए देशकै ईटा उद्योग संकटमा पर्न सक्छन्, जसको प्रत्यक्ष असर समग्र विकास तथा निर्माण क्षेत्रमा पर्नेछ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
आगामी मंगसिरमा बाघ र गैंडाको गणना गरिने भएको छ। हरेक 4-4 वर्षमा गरिँदै आएको गणना यस आर्थिक वर्षको मंगसिरमा गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर रामचन्द्र कटेलले जानकारी दिनुभयो। चितवन, पर्सा, शुक्लाफाटा र कोशी टप्पू राष्ट्रिय निकुञ्जमा गैडा गणना गरिनेछ भने बाघको गणना पर्सा चितवन बाँके बर्दिया र शुक्ला फाटामा गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले भारतीय सामानमा थप 25% कर लगाउने निर्णय गरेसँगै भारतमाथि अमेरिकाले लगाउने कर 50% पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल र हतियार खरिद गरेका एसियाली देशमाथि थप 25% कर लगाउने निर्णयसँगै हिजोदेखि धेरै भारतीय उत्पादनमा विद्यमान भन्सार शुल्क दोब्बर भएको छ। अमेरिका भारतको प्रमुख निर्यात बजार हो। अमेरिकाले सन् 2024 मात्र 87 अर्ब 30 करोड़ डलरको निर्यात स्वीकार गरेको थियो, तर 50% भन्सार शुल्क व्यापार प्रतिबन्ध सरह हुने चेतावनी विश्लेषकहरूले दिएका छन्। भारतले अमेरिकाको निर्णय अनुचित र तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको साउन महिनामा वीरगंज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 8 अर्ब 45 करोड़ 13 लाख मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। गत आर्थिक वर्ष 2081-82 साउन महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा 176% निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2081-82 साउनमा भारत तथा तेस्रो मुलुकतर्फ 3 अर्ब 5 करोड़ 32 लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात भएका थिए। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन लगायतका मुलुकहरूमा तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीबी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद गेवालीले जानकारी दिनुभयो। वीरगंज भन्सार नाका हुँदै आर्थिक वर्ष 2082-83 पहिलो महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो महिनामा 14 अर्ब भन्दा बढी सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26 खर्ब 69 अर्ब 57 करोड़ रहेकोमा साउन मसान्तसम्ममा 14 अर्ब 2 करोड़ वृद्धि भई 26 खर्ब 83 अर्ब 60 करोड़ रुपियाँ बराबर पुगेको छ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको अंश 52.26% अर्थात 14 खर्ब 2 अर्ब 47 करोड़ 65 लाख छ भने आन्तरिक ऋणको अंश 47.74% रहेको छ। साउन मसान्तसम्ममा 44 अर्ब 57 करोड़ ऋण उठाइसकेको कार्यालयले उल्लेख गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनए र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ नेपाल बीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि संचालित परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको छ। संघको सचिवालयमा मंगलबार स्विस विकास तथा सहयोग संस्थाको सहयोगमा संचालित माइग्रेन्ट राइट एण्ड डिसेन्ट वर्क परियोजनाको दोस्रो चरणको कार्यक्रम कार्यान्वयनका लागि दुई संस्था बीच सम्झौता भएको हो। सम्झौतामा आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनए का अध्यक्ष डाक्टर बद्री केसीले हस्ताक्षर गर्नु भएको छ। सम्झौता अनुसार मध्य पूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनए को संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता परिचालन प्राथमिकतामा राखेर काम गर्नेछ। मंगलबारको तुलनामा नेपाली शेयर बजारको परिसूचक बुधबार केही सुधार भएको छ। यस दिन नेप्से परिसूचक 53.01 अंकले बढेर 2819.10 बिन्दुमा पुगेको छ। बुधबार परिसूचकका साथै कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। बुधबार बजारमा 321 कम्पनीहरूका 1,49,86,142 किता शेयरहरू 7 अर्ब 68 करोड़ 33 लाख 86 हजार रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपाल साफ महिला अण्डर 17 च्याम्पियनशीपको उपाधि होडबाट बाहिरिएको छ। भूटानको राजधानी थिम्पू स्थित चाङलीमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल 4-1 गोलले पराजित भएको हो। जीतसँगै बंगलादेशले 4 खेलबाट 9 अंक पुर्याएको छ। 1 खेल कम खेलेको भारतको पनि 9 अंक छ। नेपालको भने 4 खेलबाट 3 अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग 8-0 पराजित भएको थियो। भूटानसँग 1-0 पुनरागमन जीत निकाले पनि बंगलादेशसँग पहिलो लीगमा 3-0 पराजित हुन पुगेको थियो। बंगलादेशलाई जीत दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्। 1 गोल भने थुइनुए मार्माले थपेकी हुन्। नेपालकी भूमिका बुढाथोकीले शान्त हुन 1 गोल फर्काइन्। श्री भगवती क्लबले एन्फा अण्डर 16 युथ लीगमा बुधबार 7-2 युथ क्लब विरूद्ध 6-2 को शानदार जित दर्ता गरेको छ। जितसँगै 15 खेलमा 17 अङ्क जोडेको श्री भगवती नवौं स्थानमा उक्लिएको छ। 15 खेलमा पराजित सात दुबाटो अङ्कविहीन छ। सात दुबाटो स्थित एन्फा मुख्यालय मैदानमा श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई तथा आर्यन भण्डारी, सरुण महतो, सरिन थिङ र दिपेश शाहीले समान एक एक गोल गरे। सात दुबाटोका लागि सर्जक ध्वज थापा र अश्विन पौडेलले गोल फर्काए। बुधबार नै सम्पन्न पहिलो खेलमा फ्रेण्डसले पुलिसलाई 2-1 पराजित गरेको छ। दोस्रो हार बेहोरेको पुलिस 15 खेलबाट 35 अङ्कका साथ शीर्ष स्थानमा कायमै छ। नौ जित निकालेको फ्रेण्ड समान खेलबाट 30 अङ्कका साथ पाँचौं स्थानमा छ। फ्रेण्डसलाई जित दिलाउन आर्यन काजी थापा र सोजन विकले गोल गरे। पुलिसका लागि एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो। चर्च बोयज युनाइटेडले एन्फा महिला लीग छनौटमा बुधबार स्टुडेन्ट एफसी विरूद्ध 4-0 को शानदार जित दर्ता गरेको छ। लगातार तेस्रो जितसँगै चर्च बोयजले 3 खेलमा 9 अङ्क जोडेको छ। पराजित स्टुडेन्टको 4 खेलबाट 6 अङ्क छ। च्यासल मैदानमा खेलको 37 मिनटमा वर्षा ओलीको गोल मार्फत चर्च बोयजले अग्रता लिएको थियो। 65 मिनटमा सरिता कुमारी नाथले टोलीको अग्रता दोब्बर बनाइन्। वर्षा ओलीले 75 मिनटमा चर्च बोयजका लागि तेस्रो गोल थपिन्। इन्जुरी समयमा आरती भुजेलले गोल गर्दा चर्च बोयजले 4-0 को सहज जित हासिल गरेको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान सहित बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा लिपुलेख सीमा विवादका विषयमा कुरा उठाइने संचार मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। नेपालमा संचालित सामाजिक सञ्जाल 7 दिनभित्र सूचीकरण हुनुपर्ने मन्त्री परिषदको निर्णय। निजामती विधेयकमा सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा कायम राख्ने विधायन व्यवस्थापन समितिमा सहमति। आज ऋषि पञ्चमी पर्व, महिलाहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै आजैदेखि गौरा पर्व शुरू हुँदै। र अमेरिकाले भारतीय उत्पादनमा 50% कर लगाउने घोषणा कार्यान्वयनमा लैजाँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।